नमस्ते, स्वागत छ हिमाली स्वरहरूमा। न्युयोर्क सहरबाट तयार हुने नेपाली अनलाइन रेडियो हिमाली स्वरहरूको यो 179 श्रृङ्खला हो। कार्यक्रम प्रस्तुत गर्दैछु म सहदेव। हिमाली स्वरहरूको यो श्रृङ्खला हामीले अगस्त महिनाको 16 तारिक बिहिबारको साँझ तयार पारेका हौँ। अगस्त 17 अर्थात् भदौ 1 गते बुवाको मुख हेर्ने दिन हो। हिमाली स्वरहरूको यो श्रृङ्खलामा आज हामी सामाजिक अभियन्ता भूमिका घिमिरेसँग कुराकानी गर्दैछौँ। भूमिका घिमिरेले केही महिना अगाडि विगत 9 वर्षदेखि दुबईको जेलमा मृत्युदण्डको सजाय भोगिरहनुभएका अमर बहादुर बम बचाऊ भन्ने अभियान सुरु गर्नुभएको थियो। change.org सुरु गर्नुभएको अमर बहादुर बम बचाऊ भन्ने अभियान कहाँ पुग्यो र अहिले के भइरहेको छ र अमरबहादुर बमलाई बचाउने यो काममा को कसरी लागिरहनु भएको छ, यिनै सेरोफेरोमा केही संक्षिप्त कुराकानी गर्नेछौँ। त्यसै गरी कुराकानीकै क्रममा आज हामी चलचित्र निर्देशक सुवर्ण थापासँग पनि कुराकानी गर्दैछौँ। सुवर्ण थापाको चलचित्र सुनगावा मोन्ट्रियल फिल्म फेस्टिभल, त्यसै गरी जर्मनीमा आयोजना हुन गइरहेको ह्याम्बर्ग फिल्म फेस्टमा पनि सहभागी हुँदैछ। हामी यसै चलचित्रको सेरोफेरोमा रहेर निर्देशक सुवर्ण थापासँग कुराकानी गर्नेछौँ। र कार्यक्रमको अन्त्यमा सृजनाका स्वरहरूमा न्युयोर्कमा हालै सम्पन्न सृजनाका यात्राहरूमा बातचित केही कविताहरू सुन्नेछौँ। तर कार्यक्रमको शुभारम्भ हामी बसन्त चौधरीको रचना र न्यू बज्राचार्यको सङ्गीतमा रहेको यो धेरै गायक गायिकाहरूको स्वरमा रहेको म मेरो देशमाथि गर्व गर्दछु भन्ने गीतबाट गर्दैछौँ।
देशमाथि
मेरो देशमाथि
म मेरो देशमाथि
गर्व गर्दछु गर्व गर्दछु।
मुटु नै ओखी मायाको
मेरो देशमाथि
गर्व गर्दछु गर्व गर्दछु।
देशको माटो हो मेरो तन ममा भरी भरी छ यसको पन।
देशको माटो हो मेरो तन ममा भरी भरी छ यसको पन।
खेतका आली आलीमा फुलका डाली डालीमा
हेर्दै देशको लालीमा रम्छ मेरो मन।
देशकै पाइला है
अघि बढ्दछु अघि बढ्दछु।
Oh,
गर्दछु गर्छु गर्दछु
नेपाली अनलाइन रेडियो हिमाली स्वरहरू नेपाली मन र नेपालीपनसँग नजिक न्युयोर्क सहरबाट तयार पारिएको नेपाली अनलाइन रेडियो हिमाली स्वरहरू
कुरै कुराको भीडमा एउटा कुरा
देशको कुरा विदेशको कुरा
घरदेखि वनसम्मको कुरा
मनदेखि धनसम्मको कुरा हिमाली स्वरहरूमा एउटा
कुराको सुरुवात गर्दैछौँ हामीले भूमिका घिमिरेसँग गरिएको कुराकानीबाट भूमिका घिमिरेसँग हामी अमर बहादुर बम बचाऊ भन्ने अभियानको बारेमा संक्षिप्त कुराकानी गर्दैछौँ कुराकानीको सुरुवातमा मैले उहाँलाई सुरुमा अमर बहादुर बमको बारेमा बताउन आग्रह गरेको थिएँ
मैले थाहा पाएँ चाहिँ 2003 इन्डियाको एकजना बिजनेसम्यान शरद शेट्टीको मर्डर भएको थियो दुबईमा अनि त्यो केसको सिलसिलामा चाहिँ अमर बहादुरलाई एज अ मर्डर अकम्प्लिस चाहिँ दुबईमा अरेस्ट गरेको हो अनि शरद शेट्टी चाहिँ दाउद इब्राहिमको चाहिँ मान्छे भन्ने आएको छ मिडियामा दाउद इब्राहिम चाहिँ अब हामीले इन्डियन मिडियामा पनि थुप्रै आइरहेको नाम हो एकदम नाम चलेको ग्याङ्स्टर भन्ने अनि अमर बहादुरलाई चाहिँ शरद शेट्टीको मर्डरमा मर्डर गर्ने मान्छेहरूलाई हेल्प गरेको भनेर चाहिँ अरेस्ट गरेको रहेछ अनि त्यही इयरमा चाहिँ उसलाई डेथ पेनल्टी पनि दियो अनि यो केस चाहिँ दुबईमा एकदम मिडियामा आएको रहेछ त्यति बेला किनभने दुबईको गभर्मेन्टले त्यति बेला यो ग्याङ रिलेटेड क्राइमहरूलाई कम गर्न एकदम लागि परेको रहेछ अनि यो मर्डर भएपछि चाहिँ झन् उनीहरूले चाहिँ यस्तो चिजहरूमा फोकस गरेको रहेछ अनि त्यो डेथ पेनल्टी भएपछि अमर बहादुरको परिवार चाहिँ उहाँहरू चाहिँ नेपालमा दार्जिलिङमा हुनुहुन्छ उहाँहरूलाई चाहिँ 8-9 उहाँहरूलाई केही इन्फर्मेसन चाहिँ थिएन अरे उहाँको छोरालाई त्यसरी जेलमा राखेको छ त्यसरी डेथ पेनल्टी भएको छ अनि केही उहाँहरूलाई थाहा थिएन अनि पछि चाहिँ बिस्तारै त्यो कुराहरू आएपछि चाहिँ उहाँले 8 थाहा पाउनुभयो अनि अहिले चाहिँ बिस्तारै यो कुरा चाहिँ अब हामी पब्लिकहरूले पनि थाहा पाउँदै आयौँ अनि विभिन्न अर्गनाइजेसनहरूले चाहिँ अब हाम्रो नेपालको सरकारलाई अनि दुबईको र युएको गभर्मेन्टलाई चाहिँ अब पेटिसनहरू गरेर यो केसलाई चाहिँ फेरि रिएक्जामिन गर्ने हो कि उहाँको डेथ पेनल्टीलाई चाहिँ के भन्छ कम्युट गरेर अरू केही गर्न सकिन्छ कि भन्ने चाहिँ अहिले धेरै प्रयासहरू चाहिँ भइराखेको छ अनि मेरो इन्भल्भमेन्ट चाहिँ म चाहिँ एउटा भलन्टियर हुँ मैले कुनै अर्गनाइजेसनलाई चाहिँ रिप्रेजेन्ट गरेको छैन मैले कान्तिपुर पत्रिका पढेर चाहिँ थाहा पाएँ अनि त्यसपछि मैले चाहिँ अब यो चाहिँ मलाई एकदमै दुःख लाग्यो किनभने अब म पनि नेपालबाट बाहिर बसिरहेको मान्छे अनि मलाई लाग्यो कि ओहो मलाई यस्तो भयो भने चाहिँ के गर्छु होला मैले मेरो फ्यामिली कस्तो हुन्छ होला जस्तो लाग्यो अनि change.org गएर मैले चाहिँ पेटिसन स्टार्ट गरेँ अनि त्यो पेटिसनबाट चाहिँ मैले अरूहरू यसमा लाग्नुभएको अरूहरूलाई पनि कन्ट्याक्ट भयो अनि हामीले कुराहरू एक्सचेन्ज गऱ्यौँ अनि त्यसै कारण चाहिँ म इन्भल्भ भएको यो यो केसमा चाहिँ
हजुर यो उहाँलाई 2003 पक्राउ गरियो र यो 9 किन यो 81 यो चर्चामा आयो
हजुर डेथ पेनल्टी भइसकेपछि चाहिँ उहाँहरूको धेरै वर्षसम्म उहाँको परिवारलाई चाहिँ थाहा थिएन कि दुबईमा चाहिँ अरेस्ट गरेर राखेको छ अनि डेथ पेनल्टी दिएको छ भनेर अनि धेरै वर्षपछि अनि उहाँको गाउँको मान्छेहरू चाहिँ दुबईमा काम गर्नु गएको बेलामा चाहिँ थाहा पाएर अनि त्यसपछि बल्ल इन्फर्मेसन चाहिँ आएको रहेछ अनि त्यो कम्युनिकेसन ग्याप अनि इन्फर्मेसन ग्यापले गर्दाखेरि चाहिँ अनि उहाँहरूले थाहा पाउनु भएन
ए अब अहिले यो 9 अहिले भइरहेको प्रगतिहरू के छ त अब उहाँलाई त्यो मृत्युदण्ड दिनेबाट रोक्नको लागि के कस्ता प्रयासहरू गरिरहनु भएको छ? तपाईँले त जुन change.org एउटा पेटेन्सन एउटा अनलाइनबाट एउटा एक किसिमको बल एउटा क्रिएट गर्ने काम गर्नुभयो, त्यो लगायत नेपाल सरकार अथवा दुबईमा हुनुभएको त्यहाँको केही संस्थाहरूले केही गरेको तपाईँलाई के जानकारी छ?
एउटा अब विभिन्न देशमा भएको नेपाली अर्गनाइजेसनले चाहिँ कि त उहाँको वेबसाइटमा राख्ने कि त फन्डरेजिङहरू गर्ने चाहिँ गरिराख्नु भएको छ होइन, जस्तो युकेमा नेपाली समाज युके अनि यो गल्फ कन्ट्रिजमा भएको पनि विभिन्न अर्गनाइजेसनहरूले आफ्नो तर्फबाट चाहिँ इन्फर्मेसनहरू सेयर गर्ने अनि फन्डरेजिङहरू पनि गर्नु भएको छ। अनि एउटा क्यालिफोर्नियामा एउटा अर्गनाइजेसन छ नेपाल विश्व सहयोग सङ्घ भन्ने, अनि मणि नेपाली जी चाहिँ त्यसको कोअर्डिनेटर जस्तो हुनुहुन्छ, अनि उहाँले पनि यो पेटिसन पनि क्याम्पेनिङ गरिराख्नु भएको छ अनि फन्डरेजिङहरू पनि गरिराख्नु भएको छ। अनि गभर्मेन्टको तर्फबाट पनि अब नेपालमै भएको ह्युमन राइट अर्गनाइजेसनहरूले पनि मिलेर गभर्मेन्टलाई चाहिँ गएर यस बारेमा कुराहरू गरेको छ, अनि गभर्मेन्टले चाहिँ प्रमिस चाहिँ के गर्यो भने हामी अब डिप्लोमेटिक च्यानलहरूबाट हामी यो कुरा राख्छौँ, अनि एउटा लेटर पनि चाहिँ दुबईको गभर्मेन्टलाई पठाएको छ भन्ने सुन्नमा आएको छ, तर म चाहिँ एब्सोल्युटली म स्योर चाहिँ छैन, त्यो चाहिँ मैले सुनेको कुरा हो, तर गभर्मेन्टको थ्रुबाट पनि अलिकति बिस्तारै भए पनि कामहरू चाहिँ हुँदैछ। अनि मेन काम चाहिँ हाम्रो यो विभिन्न अर्गनाइजेसनहरूले ह्युमन राइट्स अनि नेपाली अर्गनाइजेसनहरूले चाहिँ धेरै काम गरिराख्नु भएको छ।
हजुर, अनि यो जुन तपाईँले अनलाइनबाट जुन एउटा पेटेन्सन क्रिएट गर्ने काम गर्नुभयो होइन, अब 2500 तपाईँको सिग्नेचर कलेक्ट गर्ने योजना थियो र लगभग 1700 सिग्नेचर कलेक्ट भयो, त्यो यो अनलाइनबाट गरिएको यस्तो खालको एक्टिभिटिज चाहिँ कतिको यो केसलाई सपोर्ट गर्छ?
यस्तो अब खास अनलाइन एक्टिभिजममा चाहिँ हामीले के बुझ्नुपर्छ भने यो चाहिँ एउटा माध्यम हो, तर यसले गर्दा नै एकदम ठुलो चेन्ज विशेष गरी नेपालको कन्टेक्स्टमा आउन चाहिँ धेरै वर्ष लाग्छ, किनभने अहिलेसम्म पनि हाम्रो धेरै जस्तो इन्फर्मेसनहरू धेरै जस्तो डिस्कसनहरू त अफलाइन नै हुने गरेको छ नि नेपालमा चाहिँ, अनि त्यही भएर अनलाइन हाम्रो एक्टिभिजमको मेन एम चाहिँ मान्छे बढीभन्दा बढी मान्छेलाई इन्फर्मेसन सेयर गर्ने अनि त्यसपछि सकिन्छ भने मान्छेलाई चाहिँ अर्गनाइज गर्ने हो, अनि त्यो कुरामा चाहिँ यो पेटिसन क्याम्पेनले चाहिँ धेरै सपोर्ट गरेको छ जस्तो मलाई लाग्छ। तर एउटा अनलाइन क्याम्पेनबाट नै एउटा ठुलो चेन्ज हुने अथवा एउटा ठुलो चाहिँ डिसिजन हुने चाहिँ एक्सपेक्ट गर्नु चाहिँ अहिले चाहिँ अलिकति हतार गरेको जस्तो लाग्छ मलाई चाहिँ, विशेष गरी नेपालको कन्टेक्स्टमा, किनभने अहिलेसम्म अब अनलाइनको कामहरू चाहिँ हाम्रो सबैजनाले थाहा पाउने सिचुएसन भइसकेको छैन, तर धेरैजना मान्छेले थाहा पाउनु भएको छ, त्यो चाहिँ एउटा एकदम पोजिटिभ कुरा हो।
हजुर, अनि अब उहाँलाई मृत्युदण्ड दिइएको छ, अब उहाँलाई हामी बाहिर बसेकाहरूले कसरी सहयोग गर्न सक्छौँ? अब आर्थिक रूपमा डोनेसन उठाउने त्यो एउटा टेम्पोररी अस्थायी किसिमको सहयोग भयो, तर उहाँलाई त्यो जेलबाट बाहिर निकाल्नलाई चाहिँ कसले कहाँबाट के गर्न सक्नुहुन्छ होला?
सबैजनाले आफ्नो आफ्नो जहाँ हुनुहुन्छ जे गर्नुहुन्छ त्यहाँबाट चाहिँ जस्तो अब फेसबुक अकाउन्ट छ अथवा ट्विटर अकाउन्ट छ भने आफ्नो सर्कलको साथी त्यो विषयमा केही पढ्नु भयो भने लिङ्कहरू सेयर गर्ने, अनि आफ्नो सक्षम धेरै आफूले चिनेको मान्छेहरूलाई चाहिँ इन्फर्मेसन सेयर गर्ने, अनि त्यो चाहिँ अहिलेको लागि सबभन्दा बेस्ट हुन्छ, ताकि जति धेरै मान्छेले थाहा पायो त्यति धेरै प्रेसर क्रिएट गर्न चाहिँ सहयोग हुन्छ। प्लस यदि तपाईँ गल्फ कन्ट्रीमा होइन युएनतिर कतै बस्नुहुन्छ भने त्यहाँको लोकल नेपाली अर्गनाइजेसनलाई कन्ट्याक्ट गरेर तपाईँले कसरी भलन्टियर गर्न सक्नुहुन्छ भनेर एकचोटि सोधेर हेर्नुभयो भने पनि त्यो पनि एउटा ठुलो हेल्प हुन्छ।
हजुर, र अब अन्तिममा चाहिँ यो केसलाई नेपाल गभर्मेन्टले कसरी लिइरहेको छ होला, के नेपाल गभर्मेन्टले यसलाई प्रभावकारी रूपमा भूमिका खेल्न सक्छ?
गभर्मेन्टको चाहिँ खास अब गभर्मेन्ट पनि आफ्नो थुप्रै समस्याहरू छ होइन, गभर्मेन्टलाई एकैचोटि चाहिँ अब भएन भएन भनेर कराउनु चाहिँ अलिकति अप्ठ्यारो हुन्छ जस्तो लाग्छ मलाई, किनभने अब अहिले यो केस मिडियामा आएपछि त धेरै चेन्जहरू भयो नेपालमा, फेरि अहिले चुनावहरू हुनु पनि कुरा छ, त्यही भएर त्यो राजनीतिको अलिकति अस्थिर सिचुएसनमा चाहिँ अब यो कुरालाई एकैचोटि रिजल्ट आएन भनेर चाहिँ फ्रस्ट्रेट पनि हुनु भएन। प्लस अब अहिले प्रधानमन्त्री र राष्ट्रपतिहरूले उहाँहरूले चाहिँ प्रमिस गर्नुभएको छ हामी गर्छौँ भनेर, अनि अब त्यो चिठीहरू पठाउनु भएको पनि कुरा आएको छ. अब उहाँले उहाँको थ्रुबाट काम गर्दैछु भनेर त भन्नुभएको छ, तर त्यो भन्दैमा फेरि हाम्रो अर्गनाइजेसनहरूले काम गर्नु छोड्ने कुरा पनि आएन. त्यही भएर अहिलेको लागि चाहिँ सबैजनाले आफ्नो ठाउँमा बसेर आफ्नो कामहरू आफ्नो काम गरौँ, अनि एकअर्कालाई चाहिँ इन्फर्मेसनहरू सेयर गरौँ. अनि मलाई चाहिँ गभर्मेन्टको काम अहिलेसम्म चाहिँ म अलि योभन्दा राम्रो चाहिँ हुनु सक्थ्यो डेफिनेटली होइन, तर यस्तो सिचुएसनमा यतिसम्म हुनु पनि एउटा प्लस नै हो जस्तो लाग्छ मलाई चाहिँ.
हजुर ल, एकदमै धन्यवाद. र अन्त्यमा हामीले यो चाहिँ कुरा अमर बहादुरजीको बारेमा हामीले जान्नै पर्ने छ, र यो विशेष गरेर अब हामी त अनलाइनका व्यक्तिहरू भयौँ, यी व्यक्तिहरूले चाहिँ यो कुरा चाहिँ जान्नुपर्ने छ, यो कुरा चाहिँ याद गरे हुन्थ्यो भन्ने तपाईँलाई केही छ कि?
हजुर, म चाहिँ तपाईँलाई आफ्नो तर्फबाट यस बारेमा अझै इन्फर्मेसन खोज्ने ट्राई गर्नुहोस्, अनि आफ्नो साथीहरूमा सेयर गर्नुहोस्, अनि अब कसै अब मिडियाबाट हराउन आँट्यो अथवा अरूले त्यति चासो देखाएन जस्तो लाग्यो भने आफ्नो तर्फबाट पनि सेयर गर्ने कोसिस गर्नुहोस्, मेरो रिक्वेस्ट छ त्यति हो.
हजुर ल, एकदमै धन्यवाद अमर बहादुरजीको बारेमा, तपाईँले जान्नुभएको बारेमा र तपाईँले आफूले सुरु गर्नुभएको क्याम्पेनको बारेमा जानकारी दिनुभयो. र फेरि पनि के हुन्छ अपडेट हामी फेरि पनि गर्छौँ नि त.
हजुर हस्, थ्याङ्क यू, धेरै धेरै धन्यवाद.
नेपालदेखि अमेरिकासम्म सबै नेपालीलाई खबर पुर्याउने पत्रिका एभरेस्ट टाइम्स, फेरि सबै नेपालीले खबर हेर्ने ठाउँ लगन एभरेस्ट टाइम्स न्युज .com, सबै नेपालीको एभरेस्ट टाइम्स.
कथा संसार, सुन्ने कथाहरूको संसार हो यो कथा संसार, जहाँ तपाईँ सुन्नुहुनेछ विविध कथा, निबन्ध, नियात्रा, संस्मरण, भावना र उपन्यास. कथा संसार सुन्ने किताब हो. नेपाली अनलाइन रेडियोको प्रस्तुति कथा संसार, इन्टरनेटको रेडियो स्टेशन www.nepalireadio.org मा. कथाहरू सुन्नु पर्छ, कथाहरू सुनाउनु पर्छ. आउनुहोस् एकैछिन कथा संसार भन्नु.
वाशिङ्टन डिसीबाट प्रकाशित हुने पाक्षिक पत्रिका विश्व परिक्रमाको ग्राहक हुनु. नेपाली पत्रिका विश्व परिक्रमा पढौँ. थप जानकारीको लागि फोन नम्बर 703-587-0795.
नमस्कार, म अर्जुन प्रधान अमेरिकाको मिनिसोटा राज्यमा बसोबास गर्दै आइरहेको छु. www.bhutanewsservice.com मा आबद्ध छु. विश्वमा हरेक कुनामा रहनुभएका नेपाली भाषी भुटानी हुन् या बर्मली हुन् र हामी सम्पूर्ण नेपाली भाषीहरूमा एकरूपता दिने एउटा मात्रै कार्यक्रम हिमाली छोडहरू भएकाले म सधैँ सुन्ने गर्दछु.
एउटा कुरामा भर्खरै कुराकानी गर्यौँ हामीले सामाजिक अभियन्ता भूमिका घिमिरेसँग. भूमिका घिमिरे हामीलाई अमर बहादुर बम बचाउ अभियानको बारेमा जानकारी दिँदै हुनुहुन्थ्यो. त्यसै गरी अब हामी चलचित्र निर्देशक सुवर्ण थापासँग गरिएको कुराकानी प्रस्तुत गर्दैछौँ.
यो अहिले जुन सुनगाबा चलचित्र, पहिला यो स्नो फ्लावर भनेर बन्दै गरेको चलचित्र नै अहिले सुनगाबा भएको हो?
किनभनेदेखि हाम्रो सुरुमा मैले स्क्रिप्ट कन्सेप्ट नै स्नो फ्लावर्स होइन, हिउँका फुलहरू भनेर गरेको थिएँ होइन. अनि त्यो जुन मेकिङको फेजमा त्यो टाइटल चाहिँ राम्ररी थियो, सबै कुराहरू थियो. अनिखेरि हामीले पछि के थाहा पायौँ भनेदेखि यो 2011 एउटा चाइनिज अमेरिकन बेस्ड होइन चाइनिज एउटा डिरेक्टरले वाङ वान भन्ने हो कि के भन्ने हो त्यस्तो खालको नाम छ, त्यसले चाहिँ स्नो फ्लावर्स द सेक्रेट अफ फ्यान भन्ने बनाएको रहेछ फिल्म, अनि त्यो नामसँग बेकारमा किन जुदाएर नि हाम्रो नाम आएर त्यो पनि भयो। अनि पछि फिल्मको जुन एडिटिङको सोचहरू गर्दा 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 अनि फिल्मको नाम चाहिँ मैले आफूले के लगायो भनेदेखि स्नो फ्लावर भनेको अलिकति त्यो अङ्ग्रेजी नाम भयो होइन, त्यसले पनि एउटा अलिकति हाम्रो कथावस्तुसँग सान्दर्भिक हुने गरेर एउटा केही नाम खोज्ने क्रममा चाहिँ मैले सुनगा भनेर।
अब यो चलचित्रको कथावस्तु अलिकति मैले बाहिर प्लट सुनेअनुसार चाहिँ यो लेस्बियनको कथा होइन के हो अलिकति प्रस्ताउनु न।
अब सुनगा भनेको एउटा फुल हो होइन, एउटा फुल भनेपछि त्यो फुल जहाँ पनि पाइन्छ, सुनगाको फुल हेर्दाखेरि एक किसिमले एकदम प्यासनेट होइन डिजायरेबल होइन त्यो खालको हुन्छ, अनि जहाँ पनि उमेर्न सक्छ त्यो एक किसिमले त्यो त्यो प्यारासाइट चाहिँ होइन तर अरूसँग त्यो डिपेन्ड हुने खालको होइन कि त्यो, जस्तै अब कहिले काहीँ त्यो काठको कुखुरा पनि उम्रिन्छ सबै कुराहरू छ, त्यसको कलर एकदमै डिफ्रेन्ट खालको हुन्छ। अनि अब तपाईँ ह्युमन नेचरमा जुन हुन्छ नि अब त्यो होमोसेक्सुअलिटी भन्ने कुरा जहाँ पनि पाइन्छ कि होइन कुनै जुन पनि कलरमा पाइन्छ जुन पनि मुलुकमा पाइन्छ होइन यसको एक्जिस्टेन्स जहाँ पनि छ, जस्तै त्यो सुनगावा भन्ने फुल पनि जहाँ पनि एक्जिस्ट गर्छ कि त्यो धेरै कन्ट्रीहरूमा होइन धेरै ठाउँहरूमा पाइन्छ त्यो होइन, त्यसको भेराइटीहरू पनि धेरै छन्, त्यो हिसाबले चाहिँ त्यसलाई सुहाउने खालको भयो, अलिकति रेयर खालको फुल भयो कि त्यो होइन रेयर खालको फुल फुल भयो त्यो नामले पनि हो एक किसिमले सिम्बोलिकली त्यो नाम चाहिँ सुनगावा भन्ने मैले चाहिँ किन राखेको भनेदेखि त्यसको प्यासन डिजायर होइन त्यो हिसाबले पनि त्यो स्टोरीमा त्योसँग सम्बन्धित भएको हुनाले राखेको छु। अनि मैले त्यो सुनगावा लाई भनेर अनि पछि अर्को एउटा चाहिँ पछि तरिकाले चाहिँ डान्स अफ दि अर्किड्स भनेर राखेको छु होइन, डान्स अफ दि अर्किड्स भनेको के भयो भनेदेखि त्यो चाहिँ अब त्यो फिल्ममा क्यारेक्टरहरूको एउटा एक किसिमको त्यो आत्मीय नृत्य होइन, अनि फिल्ममा पनि क्यारेक्टरले पनि डान्सको क्यारियर गर्न खोज्छ कि एउटा क्यारेक्टरले त्यो पनि त्यसले झल्काउँछ, अनि फेरि एक किसिमले त्यो तिनीहरूको दुईजनाको सम्बन्ध पनि एक किसिमको अलिकति लिरिक खालको होस् होइन, यो डान्स पनि एक किसिमको लिरिक हो होइन, डान्स अर्किड्स भनेको त्यो सुनगावाको नृत्य भने अब उनीहरूको त्यो जुन भाल्स हुन्छ नि त्यो खालको आओस् रिदमिक देखियोस् फिल्ममा त्यो खालको छ एउटा टेम्पटेसन होइन रिलेसन त्यस्तो खालको छ, त्यस कारण अलिकति बढी सान्दर्भिक हुन्छ होइन मैले त्यो अलिकतिलाई एडिट गरेको त्यो।
अब यो चलचित्र चाहिँ अहिले दुईवटा महत्त्वपूर्ण फेस्टिभलहरूमा चाहिँ प्रदर्शन हुँदै रहेछ र एउटा अहिले आउँदै गरेको मोन्ट्रियल फिल्म फेस्टिभल अनि जर्मनीमा हुँदै गरेको फेस्टिभलको नाम चाहिँ के हो।
त्यो ह्याम्बर्ग फिल्म फेस्टिभल हो त्यो पनि इन्टरनेसनल ह्याम्बर्ग फिल्म फेस्ट भनेर भन्छ होइन तर पुरै त्यो इन्टरनेसनल फिल्महरू नै आउँछ त्यहाँ।
यो चलचित्र अब नेपाली दर्शकहरूले चाहिँ हेर्न पाउने चाहिँ कहिले हो।
खास मेरो तयारी चाहिँ अहिले खास बनाएको त नेपाली दर्शकहरूलाई भनेर बनाएको मैले फिल्म हो होइन, अब फिल्मको कुनै भनेदेखि अब एउटा कुनै पनि काम गर्दाखेरि कुनै पनि कुराको एउटा हामीले यसको लागि गर्छौँ भनेर गर्ने कुरा हुँदैन होइन, हामीले एउटा फिल्म बनाइन्छ फिल्म भनेको सबै दर्शकको लागि हो होइन, विशेष त मैले नेपाली दर्शक वा जहाँको दर्शकको लागि पनि त्यसको लागि भनेर बनाएको हो। मेन यसको टार्गेट भनेको नेपालमा रिलिज गर्नु पनि हुन्छ किनभने पर्सनली मेरो आफ्नो हिसाबले पनि किनभने नेपाली फिल्म हो नेपाली दर्शकले हेर्न पाउनुपर्छ, पछि अब यसले कुनै अरू अब बामे सर्यो भनेदेखि होइन टाढा पुग्यो भनेदेखि त्यो छँदैछ त्यो त अब आफ्नो के अरे फिल्मको क्वालिटी त्यसको क्षमता त्यसको जुन मान्छेले स्वीकार छन् त्यो अनुसार जान पाइन्छ। त्यो तयारीको क्रममा चाहिँ मैले दसैँ ताकातिर रिलिज गर्नु भनेर खोजिरहेको छु होइन, अब रिलिज गर्नुको लागि त्यही त हो नि, अब आफूले रिलिज गर्ने कुरा हुँदैन त्यहाँ हलवालाहरूसँग भयो डिस्ट्रिब्युटरसँग भयो तिनीहरूसँग सम्पर्क गरेर उनीहरूसँग कुराहरू मिलेर होइन सबै कुराहरू भएपछि गर्ने कुरा आउँछ, त्यो खास तयारीहरू चाहिँ राम्रोसँग भइरहेको छ एकदम पोजिटिभली गइरहेको छु, अब हेरौँ सबै कुरा मिल्यो भनेदेखि चाहिँ दसैँ ताकातिर रिलिज हुन्छ।
अनि यो चलचित्रमा को को हुनुहुन्छ कलाकारहरू।
कलाकारमा हाम्रो खास अब त्यो मेन दुईजना केटीको आत्मीय कथा हो होइन त्यो प्रेम कथा हो, त्यसमा चाहिँ दुईजना एक्ट्रेसहरू हुनुहुन्छ अहिले दिया मास्के र निशा अधिकारी दुईजना हुनुहुन्छ, फेरि अरू साइड रोलहरूमा चाहिँ भने मतलब सेकेन्डरी सपोर्टिङ रोलहरूमा सौगात मल्ल वसुन्धरा भूषाल अनि अरू केही लक्ष्मी गिरी हुनुहुन्छ मेन आर्टिस्ट चाहिँ खास मेन पुरै फिल्म चाहिँ दुईजना केटीहरूले।
अनि यो कथा जुन कन्सेप्ट छ नि यो त सम्भवतः अब फर्स्ट नेपाली फिल्म होला यो विषयवस्तुमा बनेको लेस्बियनहरूको कथामा उहाँहरूको रिलेसनसिपमा बनेको फिल्म होइन, यो यसको इन्फ्लुएन्स कहाँबाट आयो।
अब हामीले झट्ट भन्दाखेरि कस्तो हुन्छ भनेदेखि कथा भनेको एउटा विचार हो होइन, विचार मान्छेलाई हुनुपर्छ, एउटा विचार मलाई कहाँबाट आयो भनेदेखि नेपाली सोसाइटीमा एउटा छोरा वा छोरीले आफ्नो बाउलाई आमालाई आफ्नो प्यारेन्ट्सलाई बुवा आमा म लेस्बियन वा गे यस्तो भनेर भन्दाखेरि होइन कस्तो स्थिति सिर्जना हुन्छ वा त्यो डिक्लेयर गर्ने अवस्था आइसकेको छ कि छैन त्यो कुरा नै एउटा के पोइन्ट थियो कि फिल्ममा काम गर्नको लागि। अनिखेरि यो विषयको हिसाबले भन्यो भनेदेखि यो विषय हिसाबमा पढेको हिसाबमा वा काहीँ हामीले सुनेको हिसाबमा धेरै पुरानो भन्दा नि एकदम पौराणिक विषयहरू हो यो चाहिँ होइन. यस्तो कुराहरू चाहिँ हामी देवी देवताको उसमा नि पढेका छौँ होइन, मिथमा नि पढेका छौँ, जनावरहरूमा पनि पाइन्छ, सबै कुराहरूमा पाइन्छ. अब यसलाई चाहिँ धेरै ठाउँमा कथावस्तुको आधारमा फिल्ममा सिनेमाटोग्राफी उसमा ट्रिट गरिसकेका छन्. तर हाम्रो नेपाली चलचित्रको प्यानोरामामा चाहिँ सिनेरियोमा चाहिँ यो खालको विषयहरू चाहिँ अहिलेसम्म पस्किएको छैन. सायद हुनसक्छ त्यो एउटा अलिकति सङ्कुचताको भावनाले हुनसक्छ होइन, कल्चरल अलिकति बााउन्ड्रीको भावनाले हुनसक्छ, वा विषयको जुन एउटा सम्प्रेषण गर्ने त्यसको माध्यम वा विचार त्यो नभएर हुनसक्छ, त्यसमा अलिक रहेको थियो. अनि मैले चाहिँ यसमा हात हालेको किनभनेदेखि एक किसिमले यो विषय निकाल्नुपर्ने कुरा हो, र यो गर्नुको लागि चाहिँ सिनेमाटोग्राफी चाहिँ मिडियम धेरै राम्रो हुन्छ भनेर मैले हात हालेको यसमा. यसमा खासै विशुद्ध रूपमा यो चाहिँ त्यो कस्तो भनेदेखि मान्छेले हेर्दाखेरि समलिङ्गी फिल्म यसमा धेरै कुराहरू देख्न पाइला भनेर भन्छन् होला, तर त्यस्तो खालको छैन. यो फिल्म धेरै नै सोबर खालको छ, फ्यामिलीहरू बसेर हामीसँगै बसेर हेर्न सक्छौँ.
अवश्य पनि यो फिल्म अरू सामान्य कमर्सियल फिल्म जस्तो त अवश्य नै होइन यो होइन.
अब कति सामान्य भन्ने के भने फिल्म भनेको एउटा पूर्ण रूपमा मैले आफूले वैचारिक रूपमा होइन प्राविधिक रूपमा सबै कुरामा आफूले एकदमै मिहिनेत गरेर बनाएको फिल्म हो होइन. फिल्म भनेको फिल्म नै हुन्छ, तर राम्रो र नराम्रो भन्ने अब त्यो राम्रो र नराम्रो भन्ने के कुरामा छुट्याउने त्यो दर्शकको चाहना र उहाँहरूले कसरी लिनुहुन्छ यसलाई होइन. मैले भन्न खोजेको कुराले कतिको उहाँहरूलाई जस्टिफाई गर्छ, मन छुन्छ, वा कतिको उहाँहरूलाई त्यसले चाहिँ नजिक ल्याउँछ, वा क्यारेक्टरहरू र सिचुएसनहरूसँग रिलेट गर्न सकिन्छ, त्यो भयो भने नि एउटा सजिलो कुरा हो होइन. राम्रो नराम्रो भन्ने कुरा त त्यो पछि अब त्यो छुट्याउन गाह्रो छ कि.
यो अहिले फेरि नेपाली चलचित्र क्षेत्रमा चाहिँ अहिले मूलधार र अलगधार भनेर निकै चर्चाहरू हुन थालेको छ. यो सुन गावालाई दर्शकले मूलधारको चलचित्र भनेर बुझ्नु होला कि अथवा अलगधारको भनेर बुझ्नु होला?
सबभन्दा पहिला त मलाई के लाग्छ भनेदेखि अब आफूले क्याटेगोरी राख्नुभन्दा नि पहिला नेपाली फिल्म हो, नेपाली फिल्म सुनगाबा चलाइरहेछ भनेर हेर्न आउनु नै मेरो लागि ठुलो कुरा हो होइन. त्यसपछि उहाँहरूले फिल्म हेरेरै उहाँहरूले मूल्याङ्कन गर्ने कुरा हो. अब उहाँहरूले हेरेपछि यो राम्रो नराम्रो भन्ने उहाँहरूको अधिकारको कुरा हो होइन. तर म चाहिँ यो चाहिँ यस्तो फरक धारको फिल्म हो हेर्न आउनुहोस् भनेर चाहिँ म कहिले पनि भन्दिनँ. एउटा विशुद्ध नेपाली फिल्म हो, नेपाली फिल्मको पनि एउटा भाषा हुन्छ होइन. यसलाई कुनै पनि तरिकाले हामीले चाहिँ यो फरक खालको चाहिँ मैले भन्न सक्दिनँ. म यो एउटा मौलिक फिल्म हो जसलाई चाहिँ मैले पूर्ण रूपमा आधुनिक चलचित्र मेकिङको ट्रेन्ड जुन छ त्यो सकेसम्म राख्न खोजेर जति पनि अहिलेसम्मको फिल्मको मेकिङमा होइन फिल्म ल्याङ्ग्वेजमा भन्दाखेरि कसरी एउटा कथालाई एउटा क्यारेक्टरलाई इस्टाब्लिस गर्न सकिन्छ, रिलेट गर्न सकिन्छ र स्टोरीलाई बाँध्न सकिन्छ, त्यो सबै कुराहरू मैले सोचेर सकेसम्म आफ्नो योग्यताले वा बुद्धिले भ्याएसम्म मैले गर्न कोसिस गरेको छु होइन. त्यो अब त्यो म चाहिँ यो फरक खालको फिल्म हो, योभन्दा फरक छ, योभन्दा यस्तो खालको हो भनेर चाहिँ म भन्दिनँ. त्यो चाहिँ एकदम गाह्रो कुरा हो. यो विशुद्ध रूपमा एउटा फिल्म हो.
उज्यालो खस्न नभ्याउँदै बाटैमा खसी काटिन्छन्, सुँगुर ढालिन्छन् र ग्राहक लोभ्याउने बहानामा रक्तामै पारिन्छन् भुइँ र बाटो. छरपस्त फिजाएका मासु र अन्डा भुँडी मन्दिर जाने यात्रुलाई गिज्याउँछन् एक बिहानै.
सकेको खानी छ, हिरा मोती खन्न पाए हुन्थ्यो, कोइला खानी छ भन्न पाए.
मेरो गाउँ
तिमीसँग अलिकति सेफ भए, मसँग थुप्रै जाँदा थियो.
बिहान नारीका चुरा बज्न थाल्छन्, थुरमाथि बसेर धोबीचरो गीत गाउन थाल्छ. मेरो गाउँ बिस्तार बिउजन छ, पधेरा जान्छ र पानी ल्याउँछ.
सुन्दर हिमाली स्वरहरूमा अब हामी प्रस्तुत गर्दैछौँ सृजनाका स्वरहरू. सृजनाका स्वरहरूमा आज हामी न्युयोर्कमा हरेक महिनाको पहिलो आइतबार सम्पन्न हुने सृजनाका यात्राहरूमा बातचित कविताहरू प्रस्तुत गर्दैछौँ. सृजनाका यात्राहरूको अगस्त महिनाको हाम्रो विशेष कवि हुनुहुन्थ्यो कवि एवं गीतकार बसन्त चौधरी. आजको कार्यक्रममा हामी बसन्त चौधरीका केही कविता, त्यसै गरी चुडा बसन्त लम्सालको कविता, गोविन्द कोइरालाको कविता, अरुण छेत्री अनुरागीको गजल, त्यसै गरी माधव पराजुलीको गजल प्रस्तुत गर्दैछौँ.
तिमीले सायद प्रेमको परिभाषै
तिमीले सायद प्रेमको परिभाषै बुझेनौ, पवित्र बन्धनको अस्तित्व नै बुझेनौ, चाहनाको आलिङ्गनलाई अँगाल्न सकेनौ, सोचाइको उचाइमा पुग्नै सकेनौ, तिमीले सायद प्रेमको परिभाषै बुझेनौ। प्रेम अश्लीलताको पहिरन होइन, प्रेम अश्लीलताको पहिरन होइन, त्यो सिर्फ भित्री मनको रोदन पनि होइन। प्रेम अश्लीलताको पहिरन होइन, त्यो सिर्फ भित्री मनको रोदन पनि होइन, मनले खोजिएको अभिलाषा मात्र होइन, सायद तिमीले प्रेमको परिभाषै। प्रेम सोचेर सोचिने भावना होइन, प्रेम सोचेर सोचिने भावना होइन, सम्झेर सम्झिने सम्झना पनि होइन। प्रेम सोचेर सोचिने भावना होइन, सम्झेर सम्झिने सम्झना पनि होइन, त्यो सम्हालेर सम्हालिने वस्तु होइन, सायद तिमीले प्रेमको परिभाषै। प्रेम अवहेलनाको निरीह पात्र होइन, प्रेम अपहेलनाको निरीह पात्र होइन, अल्मलाउने भावना मात्र होइन, यो कल्पनामा कोरिएको चित्र पनि होइन, तिमीले सायद प्रेमको परिभाषै। प्रेम डगमगाएर ढल्ने घर होइन, प्रेम डगमगाएर ढल्ने घर होइन, तर्साउँदैमा तर्सिने डर होइन, त्यो जिस्काउँदै जिस्किने ठट्टा पनि होइन, तिमीले सायद प्रेमको परिभाषै। प्रेम मन बहल्याउने खेलौना होइन, प्रेम मन बहल्याउने खेलौना होइन, अरूका अगाडि गर्ने बिलौना होइन, त्यो सजिलै साबित हुने पनि होइन, तिमीले सायद प्रेमको परिभाषै बुझे। प्रेम पलभरमा हराउने छाया होइन, प्रेम पलभरमा हराउने छाया होइन, सरकको पक्लिदो हिउँसरी माया होइन। प्रेम पलभरमा हराउने छाया होइन, सरकको पक्लिँदो हिउँसरी माया होइन, त्यो ऋतुसँगै बदलिने मौसम होइन, त्यो ऋतुसँग बदलिने मौसम होइन, सायद तिमीले प्रेमको परिभाषै बुझेनौ, सायद तिमीले प्रेमको परिभाषै
शिल्प कला लिएर प्रविधि नेपालका उद्यमी
फर्कौँ सिपको न लिएर प्रकृति नेपालका उद्यमी धन्यवाद।
कविताको शीर्षक छ गजुर बनाउने कारिगर। अरणीकोलाई नदेखेको धेरै भयो, अरणीकोलाई नदेखेको धेरै भयो, तर उनीले सिकाएको चेलो सायद मन्दिर बनाउने कारिगर पनि आज मस्जिद र चर्चतिर पसेको छ। जङ्गलको बाँदर सहर पसेर, जङ्गलको बाँदर सहर पसेर त्यही कारिगरले बनाएको महलमै गजधम्म बसेको छ। बसेको मात्र होइन, बसेको मात्र होइन, अचानकले खुकुरीको चोट बिर्सिए पनि रातभरि जाडोमा कठाङ्ग्रिएको छेपारोले, रातभरि जाडोमा कठाङ्ग्रिएको छेपारोले घाम झुल्किने बित्तिकै घर बनाउँछु भन्ने बाचा बिर्सिए पनि कसरी सक्थ्यो र बिर्सन बाँदरले आफ्नो जात जनाउन, कसरी सक्थ्यो र बिर्सन बाँदरले आफ्नो जात जनाउन। उसलाई त डलर क्रोनर र दिनारले फालेको पटुकीले समेत कसेको छ। उसको लागि यो त अर्काको घर हो, उसको लागि यो त अर्काको घर हो, कसरी भत्काउने भन्दै ताना बुना बुना कस्न उसले त अहिले पनि घुँडा धसेको छ। यो त सायद त्यही हो बिर्सने बिमारी लागेपछि मात्रै सत्य भेटिए जस्तो, यो त सायद त्यही हो बिर्सने बिमारी लागेपछि मात्रै सत्य भेटिए जस्तो छ। मकै बारीमा बिउ छरेपछि लामो खडेरी नै परेपछि अन्न फल्ने त होइन तर बिउ समेत मेटिए जस्तो छ। गजुर बनाउने कारिगर जब मन्दिरको गजुरको ठाउँमा क्रस बनाउन थालिसकेपछि रह्यो नि अब के र मन्दिरभित्र, मन्दिरभित्रका मूर्तिहरू त अब सङ्ग्रहालयतिर मात्रै देखिए जस्तो छ।
के छ के छ तिम्रो मनमा जान पाए हुन्थ्यो, के छ तिम्रो मनमा जान पाए हुन्थ्यो, नजरे कुनै सहनाले हाए, नजरे कुनै सहनाले हान पाए हुन्थ्यो, के छ तिम्रो मनमा जान पाए हुन्थ्यो, तिम्रै हो म भन्छौ खाली सपनीमा काली, तिम्रै हो म भन्छौ खाली सपनीमा काली, बिपनी मयङ्गालोमा हाय, बिपनी मयङ्गालोमा बन्न पाए हुन्थ्यो, नजरको निशानाले हान्न पाए हुन्थ्यो, बनावटी दुनियामा तिमी नै हो मोती, बनावटी दुनियामा तिमी नै हो मोती, संसारमै तिमी एक हाय, संसारमै तिमी एक छन पाए हुन्थ्यो, नजरको निशानाले हान्न पाए हुन्थ्यो, तिम्रै मौन समर्थन जोरी पारी सामु, तिम्रै मौन समर्थन जोरी पारी सामु, हाका हाकी तिम्रो हात हाय, हाका हाकी तिम्रो हात तन्न पाए हुन्थ्यो, नजरको निशानाले हान्न पाए हुन्थ्यो। भइयो सधैँवारी पारी सुन्ने घर बारी, भइयो सधैँवारी पारी सुन्ने घर बारी, त्यसपछि के हुन्छ भने अर्धाङ्गिनी तिमीलाई हाय, अर्धाङ्गिनी तिमीलाई मन पाए हुन्थ्यो, नजरको निशानाले हान्न पाए हुन्थ्यो, थियो के छ तिम्रो मनमा जान पाए हुन्थ्यो
मनले भन्न थाल्छ लाग्दैछ अब केही खास भन्दैछु कि आस भन्दैछु कि लाज भन्दैछु लाग्दैछ अब केही खास भन्दैछु कि आस भन्दैछु कि लाज भन्दैछु तनार मन झरी नयन झरी अब झरी रोक्न आकाश भन्दैछु कि आस भन्दैछु कि लाज भन्दैछु कोही नियतिको प्रशंसा गर्दैछन् कोही नियतिको प्रशंसा गर्दैछन् तर कोही बिचमा त्रास भन्दैछु कि आस भन्दैछु कि लाज भन्दैछु पर्दा हट्नु छ र अविलम्ब हट्नेछ अनि भन्नु खास या बकवास भन्दैछु कि आस भन्दैछु कि लाज भन्दैछु जननी प्रिय छिन् जननी प्रिय छिन् आत्मीय र प्रिय जननी प्रिय छिन् आत्मीय र प्रिय तर सत्य त्यही हो दास भन्दैछु लाग्दैछ अब केही खास भन्दैछु कि आस भन्दैछु कि लाज भन्दैछु सर्वप्रथम मैले यहाँ धेरै प्रगला अनुहारहरू देखिरहेको छु वास्तवमा मैले यति ठुलो कार्यक्रममा गएर यसरी आफ्नो प्रस्तुति प्रस्फुट गरेको छैन र कवि बसन्त चौधरीको यो साहित्यिक नयाँ कविता यात्रालाई हार्दिक मङ्गलमय शुभकामना र सफलताको कामना त नमस्कार सृजनाका यात्रा परिवार यहाँ उपस्थित सम्पूर्ण मानवहरूमा माधव पराजुलीको सिन्धुपाल्चोक माङ्खा र हाल एल्मस न्युयोर्क वास्तवमा सपनीमा प्रतीक्षा विपनीमा पनि सपनीमा प्रतीक्षा विपनीमा पनि प्रतीक्षाको बचपना अझै लम्बियो त्यसै थियो घना अझै लम्बियो मातृत्वको अश्रु छालमा डुबेथे मातृत्वको अश्रु छालमा डुबेथे आमा अश्रुदाना अझै लम्बियो त्यसै थियो घना अझै लम्बियो सम्बोधन सङ्घी र स्वप्न परिमा सम्बोधन सङ्घी र स्वप्न परिमा त्रास बीचको चाहना अझै लम्बियो लम्बियो सपना अझै लम्बियो त्यसै थियो भना अझै लम्बियो धन्यवाद
लौ त यिनै विविध सामग्रीहरू सँगसँगै आजको हिमाली स्वरहरूको 179 श्रृङ्खला यहीसम्म आज हामीले सामाजिक अभियन्ता भूमिका घिमिरेसँग अमरबहादुर बम बचाउँ भन्ने अभियानको बारेमा कुराकानी गऱ्यौँ त्यसै गरी चलचित्र निर्देशक सुवर्ण थापासँग उहाँको मोन्ट्रियल फिल्म फेस्टिभलमा प्रदर्शनको लागि तयार भएको नेपाली चलचित्र सुनगाभाको बारेमा संक्षिप्त कुराकानी गऱ्यौँ र सिर्जनाका स्वरहरूमा आज हामीले सिर्जनाका यात्राहरूमा बातचित केही कविता र गजलहरू सुन्यौँ तपाईँलाई हिमाली स्वरहरू कस्तो लागिरहेको छ आफ्नो सल्लाह र सुझावहरू हामीलाई लेखी पठाउनुहोला हाम्रो इमेल ठेगाना हो nepalireadio@gmail.com तपाईँ सामाजिक सञ्जाल फेसबुक र ट्विटरहरूमा हुनुहुन्छ भने हाम्रो कार्यक्रमहरू सधैँजसो अपडेट गरिराख्छौँ हाम्रो इन्टरनेटको ठेगाना www.nepalireadio.org मार्फत हामी विविध अनलाइन रेडियो कार्यक्रमहरू तयार पारिराख्छौँ कार्यक्रम सुन्नुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद म सहदेव फेरि अन्य प्रस्तुतिहरू लिएर आउँछु नै शान्त सुखमय र सुरक्षित रहोस् तपाईँको जीवन हाम्रो शुभकामना जाँदा जाँदै कविता बागसनले सृजनाका यात्राहरूमा सुनाउनु भएको यो सुमधुर गीत
आखे तिमी डर भयो कालो पाकी छन् सहर घरमा पुग्नु छ बरु छताजा आजैको भन सुन हिमाली स्वरहरू।